सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार, नागरिक शिक्षा रेडियो कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत छ।
चिन्तक गुटम्यानले नागरिक शिक्षाले जनतालाई राजनीतिक ज्ञान दिनुका साथै विकास निर्माणमा सहभागी हुने सामाजिक चेतनाको विकास गर्न मदत गर्छ भनेका छन्। नागरिक शिक्षाले देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत संवैधानिक अङ्ग तथा यिनीहरूका काम, कर्तव्य र सामाजिक दायित्वको सम्बन्धमा सुसूचित गराउँछ। यसका साथै दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा जनमत बलियो बनाउन पनि मद्दत गर्छ। संविधान प्रदत्त हक अधिकार, नीति नियम, कानून, विधि र विधानहरूको ज्ञान दिलाउनका साथै यी अधिकारको उपयोग गर्न सक्ने क्षमता अभिवृद्धिका लागि नागरिक शिक्षा महत्त्वपूर्ण मानिन्छ।
शिक्षाविद स्टोकीले सामाजिक जीवनमा व्यक्तिलाई नैतिकवान बनाउन नागरिक शिक्षाको ठूलो भूमिका हुने भनेका छन्। नैतिक शब्दको अर्थ सुविचारशील स्वभाव, सद्भाव, गुणप्रतिको कृतज्ञता वा सदाचारयुक्त व्यवहार हो। नैतिक व्यवहारको अभावमा समाजमा सद्भाव र सुविचारको कमी हुन जान्छ। यस सन्दर्भमा व्यक्ति, समाज र सिङ्गो मुलुकलाई अनुशासित, मर्यादित, कर्मशील तथा कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षाको ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टर देवी प्रसाद आचार्यको भनाइरहेको छ। लोकतन्त्रको आधार जागरूक समाज हो। सचेत समाजले मात्र लोकतन्त्रको अभ्यास गर्न सक्छ। अहिले नेपाली समाज खुला विचारको अभ्यास गरिरहेको छ। अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सौन्दर्य हो। तर समाजमा स्वतन्त्रताभित्र गुण र दोषलाई ठम्याउन सक्ने क्षमता आवश्यक हुन्छ।
नेपाल जस्तो भौगोलिक विविधता भएको मुलुकमा हरेक वर्ष बाढी र पहिरोका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। यसलाई नियन्त्रण गर्न जनचेतना र नागरिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण पक्ष हो। यही सन्दर्भमा आज हामीले बाढी पहिरो विज्ञ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जन कुमार दाहालसँग संवाद गरेका छौँ। सबैभन्दा पहिला कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
हरेक वर्ष बाढी पहिरोका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। खासमा नेपालमा बाढी पहिरो जाने मुख्य कारण के हुन्?
बाढीको कारण र पहिरोको कारणको तपाईँले कुरा गर्दा सबभन्दा ठुलो भूमिका चाहिँ मनसुनले खेल्छ। हाम्रो मनसुन जहिले पनि 3 महिना एकदमै पानी धेरै पर्ने, त्यसपछि 9 महिना केही पनि नहुने, 9 महिना पानी चाहिँ कता हो कता अलिअलि छिरपुछ मात्र पानी पर्ने, हाम्रो यस्तो किसिमको पानी पर्ने भूभाग हो हिमालय भनेको। अनि तपाईँको 3 महिनामा एकैचोटि धेरै पानी पर्दा गाग्रीले खनास गरी पानी पर्छ भन्नु थाल्नु पऱ्यो हामीले, होइन? त्यसरी पानी पर्दाखेरि जमिनले फेक्न सक्दैन, कति पानी जमिनभित्र छिर्छ कति छिर्न सक्दैन, अनि त्यस कारणले पानीको धेरै बहाव बढ्न जाने, खोलानाला खोल्तीहरूमा पानी बढ्न गएर बाढी आउने काम हुन्छ। अनि उता पहिरो जान भनेको पानी परेपछि जमिन बिस्तारै बिस्तारै पानी छिर्दै जान्छ, जमिन गल्दै जान्छ, अनि भित्तामा अड्केको जमिन चाहिँ उसमा बिग्रिन्छ, अब अड्न सक्दैन, पानीको सेचुरेसन बढेर त्यो माटोको बलियोपना घट्दै जान्छ, अनि त्यसले गर्दा हामीलाई सधैँ पहिरो जाने समस्याहरू चाहिँ बढ्दै आउँछ। अनि त्यसपछि अर्को दोषी भनेको अब हाम्रा आफ्ना क्रियाकलापहरू, पछिल्लो चरणमा सडकहरू धेरै खनेका छौँ, सडक हामीलाई चाहिन्छ, तर हामीले सडक खन्दा सडक हाम्रो पहाड चाहिँ एकदमै कमलो छ, भर्खर बनेको भौगोलिक रूपमा एकदमै नयाँ भनेर हामी भन्ने गर्छौँ। यसरी हामीले जथाभावी सडक खन्दा किनारमा नाला बनाउँदैनौँ, नालाको पानी पनि धेरै पानी एकै ठाउँमा लगेर केन्द्रित गरिदिन्छौँ, यस्ता खालका समस्याहरू गर्दाखेरि अनि पहिला बग्ने नालाको बाटो परिवर्तन गरिदिन्छौँ सडक बनाउँदा, हो यस्ता कुराहरूले गर्दाखेरि चाहिँ फेरि पहिरो जाने कामहरू अहिले बढेको छ। सडक बनाउँदा हामीले भित्ताहरू ठाडा काट्छौँ, त्यो स्लोप मिलाएर बेन्चिङ बेन्चिङ गरेर काल्ना काल्ना बनाएर बनाउन पाए राम्रो हुन्थ्यो, त्यो पनि गर्न पाउँदैनौँ। सडकको भित्ता ठाडो काट्छौँ अनि त्यसले गर्दा पनि पहिरो जाने कामहरू अहिले बढेको छ। घर चाहिँ भित्तापट्टि काटेर घर बनाउने प्रक्रियाहरू बढेको छ अहिले। त्यो पहिरो लाग्छ भन्ने हामी सोच्दै नसोचिकन घर बनाउँछौँ, बर्खा लागेपछि हामी झस्याङ्ग हुन्छौँ, ओहो यो त भिर काटेँ मैले, अब यो बग्छ भन्छौँ अनि त्यसपछि केही गर्न सक्दैनौँ। होइन, तपाईँको बाढी पहिरोको कुरा एउटा प्राकृतिक छ, अर्को हाम्रो मानव सृजित छ। हाम्रो जनसमुदायहरूलाई कस्तो बेलामा पहिरो जान्छ, के काम हामीले गर्नुहुन्छ, के काम गर्नु हुँदैन भन्ने कुरा सिकाउन सकेनौँ। अर्को हामीले पोलिटिकल लिडर्सहरूलाई, हाम्रा राजनीतिक नेताहरूलाई, स्थानीय रूपका राष्ट्रिय नेताहरू सबैलाई हामीले यो कुरा पनि सिकाउन सकेनौँ कि तपाईँले कुनै पनि आफ्नो गाउँठाउँमा रोडको प्रोजेक्टहरू तपाईँले लानुहुन्छ, मेरो आफ्नो भोटर्सहरूलाई रोड चाहियो भनेर रोड बनाउनुहुन्छ भने त्यो रोडले कस्तो खालको असर पर्छ, तिनै भोटरलाई त्यो रोडले मार्न सक्छ भन्ने कुराहरू हामीले बुझाउन सकेनौँ। अनि के भइदियो, जथाभावी हामीले सडक खन्यौँ र सडक खन्दाखेरि चाहिँ त्यो पैसाको लगानी हामीले सही तरिकाले गर्न सकेनौँ। हाम्रो भित्ता काट्ने कामलाई ध्यान दियौँ तर नाला बनाउनलाई पैसा छैन भने हो, यस्ता कुराहरू जटिल समस्याको रूपमा भएका छन्।
पहिरो विज्ञ भएको नाताले खास गरेर नेपालका कुन कुन क्षेत्रमा बढी जसो बाढी पहिरोको दृष्टिकोणले संवेदनशील मानिन्छन् र यो बाढी पहिरो जान्छ भनेर केही संकेत पाउन सकिन्छ?
मुख्य कुरो तपाईँले के बुझ्नु पर्यो भने मध्य नेपाल भनौँ न, होइन, तपाईँको जुन हाम्रो मध्य पहाडी राजमार्ग गएको ठाउँ, त्यो ठ्याक्कै त्यो राजमार्गको गएको ठाउँ भनेको बिच भागमा छ झन्डै झन्डै हो, त्यसको चाहिँ त्यही दायाँ र बायाँको भूभाग भनेर सम्झिनुहोस्। हाम्रो मध्य पहाडी क्षेत्र सबभन्दा बढी पहिरोको जोखिमहरू भएको ठाउँ हो। त्यसपछि अनि तपाईँको महाभारत लेकमा जहाँ जहाँ हामीले चाहिँ तपाईँको सडकहरू खनेर लिएर गएका छौँ त्यो ठाउँ अर्को एकदमै जटिल अवस्था भएको ठाउँ हो। अनि अर्को चाहिँ उच्च हिमाली भूभाग पुग्नको लागि हामी जुन बाटो बनाएका छौँ त्यो बाटो फेरि अर्को जटिल समस्याको रूपमा रहेको छ। र यी बाटाहरूको कुरा भए बस्तीहरूमा पनि अब तपाईँको हाम्रो धेरै जस्तो ठाउँहरू नेपालका अधिकांश ठाउँहरूमा पहाडहरू भएको ठाउँमा जहाँ माटोहरू पाइन्छ, माटो अलिकति जम्मा भएको ठाउँ, खेती गर्न मिल्ने भन्ने ठाउँहरूमा हामीहरू बस्ती बसेको छ। तर चाहिँ दुर्भाग्यपूर्ण के छ भने ती बस्तीहरू बसेको ती माटोको ठाउँहरू भनेको पुरानो पहिरोले बनाएको जमिन हो। कुनै बेलामा ठुल्ठुला भूकम्पहरू गएर बनेको जमिन हो त्यो। मनसुनको पानीले फेरि चिप्लायो, फेरि गयो, फेरि बिस्तारै 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 त्यो परिवर्तन हुँदै 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 गएर मान्छे बस्न लायक ठाउँ चाहिँ पहाडको बिच भागमा तपाईँको चाहिँ बस्ती बस्न लायक ठाउँहरू बन्यो हो। त्यो ठाउँहरूमा अब अहिले हामीले अलिकति पनि तपाईँको चाहिँ पानीको व्यवस्थापनमा गल्ती गऱ्यौँ भने त्यहाँ पहिरो जान सक्छ। बाढी जाने भनेको चाहिँ बाढीमा चाहिँ दुईवटा कुरा हुन्छ, एउटा खोला अकस्मात थुनिएर पहिरोले थुनेर, अर्को चाहिँ धेरै पानी पऱ्यो भने सबै खोल्चीहरूमा पानी जम्मा जम्मा हुँदै 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 आएर अनि बाढी जान्छ। अब हामी कहीँ दुवै प्रकारले बाढी जानेको प्रक्रियाहरू बढी भएका छन्। बाढीमा पनि भेल बाढी भन्छौँ नि हामी, ठुलो ढुङ्गाहरू सहितको बाढी आउने, हिलो माटो लेदो सहितको बाढी आउने हो, त्यो चाहिँ पहिरोले थुनेको ताल फुटेर आउँछ। अनि तपाईँको पहिरोको ताल फुट्ने कुराहरू भनेर चाहिँ कस्तो हुन्छ भने खोल्चा बगिरहेको हुन्छ, दिउँसुरी रातभरि आवाज छङ 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 आवाज आउँछ, तर त्यो अकस्मात आवाज आउन बन्द हुन्छ 15 मिनटलाई। पानी कम आउँछ, एकछिन पानी किन कम आयो भन्ने हुन्छ, माछा भयो भने माछा उफ्रिन थाल्छ पानी कम भएर, हामी माछा टिप्न पुग्छौँ तर त्यो खोला माथितिर थुनिसकेको हुन्छ। त्यस्तो अवस्थामा खोला थुनिएर फुट्छ। ठुल्ठुलो खोलाहरू चाहिँ लामो समय थुनिन सक्ला नसक्ला, कहिलेकाहीँ साना खोल्चाहरू पनि 4-5 ड्रम पानी मात्र भए पनि त्यो उमा थुन्यो भने त्यहाँ चाहिँ तपाईँको एकदमै त्यो फुट्यो भने डेब्री फ्लोहरू चाहिँ अथवा भेल पहिरोहरू जम्मा हुन्छ। पानी परेपछि सानो पहिरो गएर त्यो खोल्चीमा एकछिन पानीको बहावलाई थुनिदिन्छ, त्यसपछि पहिरो त्यहाँ अब त्यो फुटेर त्यसले सबै भेल पहिरो ल्याउँछ र जान्छ। खोल्चीमा अकस्मात धमिलो पानी आउन थाल्यो एक्कासी, अनि मूलहरूमा धमिलो पानी देखिन थाल्यो, घरको पछाडिपट्टि मूल फुट्न थाल्यो, घरको आँगनमा मूल फुट्न थाल्यो, बलेसीको पानी जति पनि कहीँ पनि नगइकन जमिनभित्रै छिर्न थाल्यो भने यस्तो बेलामा चाहिँ हामीले के बुझ्नु पर्यो भने अब पहिरो चाहिँ नजिक नजिक हुन थाल्यो, अब पहिरो जान्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यस्ता कुराहरू हामीले हाम्रा भाइ बहिनीहरूलाई हाम्रो किताबमा पढाउनु पर्ने कुराहरू हुन् जुन हाम्रो स्थानीय निकायले पाठ्यक्रम विकास गर्दा 20% पाठ्यक्रम स्थानीयले हाल्नुपर्छ भन्ने हामीले भन्ने गरेका छौँ। त्यसभित्र आफ्नो गाउँको प्राकृतिक प्रकोपको बारेमा, विपदको बारेमा हामीले पढाउन सक्यौँ भने, मैले भनेका कुराहरू राखेर किताबमा राखेर हामीले पढायौँ भने हामीले हाम्रा जनमानसलाई यो कुरा, यो बाढी पहिरोको जोखिमबाट धेरै हदसम्म जोगाउन सक्छौँ।
जस्तो पछिल्लो समयमा जलवायु परिवर्तनका कारणै पनि बाढी पहिरोको जोखिम वृद्धि भएको छ भन्ने भनाइ छ कतिपय मान्छेको। वन तथा वातावरण संरक्षण गर्नुपर्छ भनेर ज्ञान चेतना पनि हामीले बढाउन सकेनौँ अथवा त्यसलाई बाँड्न सकेनौँ भनाइ पनि छ, यसलाई कसरी हेर्नुहुन्छ यहाँले?
हजुर, एकदमै त्यो कुरा एकदमै सही कुरा हो। किनभने तपाईँले वातावरणको अहिले जलवायु परिवर्तनको कारणले चाहिँ मैले झन्डै 30 वर्षको अवस्थितिलाई हेरेको छु, तराईमा पनि, पहाडमा पनि, मध्य पहाडमा पनि, माथिल्लो भूभागमा पनि। होइन, हाम्रो अध्ययनले के देखाउँछ भने हाम्रो नेपालमा अहिले पानी पर्ने प्रक्रिया चाहिँ असाध्य नराम्रोसँग परिवर्तन भएको छ। त्यो नराम्रो मैले कुन अर्थमा भनेको भने बेसीमा पानी कम पर्छ गाउँ बेसीमा, तर उच्च हिमाली भूभाग अथवा उच्च भागहरूमा पानी धेरै पर्छ। भनेको मतलब आजभन्दा 30 वर्ष अगाडि काठमाडौँ लगायतको अथवा भ्यालीहरू भन्छ, जब तपाईँको उपत्यका भन्छ नि, नदी उपत्यकाको क्षेत्रमा पानी प्रशस्त पर्थ्यो। अहिले के भयो भने त्यो पानी पर्ने बादल चाहिँ 3000 मिटर 4000 मिटरमा पुगेर पानी पर्न थाल्यो। भनेपछि यसले के नराम्रो असर पर्छ भने यो एउटा चाहिँ माथिल्लो भूभागमा अब एकदमै भूक्षय गराउने र पहिरोको जोखिम गराउने, अनि त्यो एकदमै ठाडठाडा भिड हुने, त्यहाँबाट सबै भयभरको भेल पहिरो आएर नदीहरू थुनिदिने अनि पड्किने, फेरि बाढी आउने हुन्छ। यतापट्टि फेरि तपाईँको चाहिँ यसको अर्को नराम्रो पक्ष के पनि भयो भने फेरि बेसीतिर चाहिँ कुनै बेला चाहिँ असाध्य धेरै पानी पर्दिने कुनै ठाउँमा, एकदमै त्यो आरी घोप्टे पानी भनेर हामीले अहिले भन्ने गर्छौँ, गाग्राबाट पानी खाना जस्तो गरी तपाईँको एउटै ठाउँमा पानी पर्दिन्छ। यो अहिलेको जलवायु परिवर्तनको सबभन्दा एकदमै देखिएको परिवर्तन हो हाम्रो नेपालमा मनसुनमा पानी पर्ने प्रक्रिया। हिजो अस्तिको पानीमा पनि यस्तो घटनाहरू भएको छ, जस्तो इलामको कुनै एउटा ठाउँमा मात्रै प्रशस्त पानी पर्यो, होइन, उता तपाईँको दार्जिलिङको पनि सर्टेन ठाउँमा एकदमै धेरै पानी पर्यो, उता भुटानको एउटा ठाउँमा मात्र बेसरी पानी परेर धेरै अहिले विपद भयो। अहिले भुटानमा उहाँ नदीहरू बगेर उहाँ ड्यामहरू फुटिरहेका छन्। यो सबै मैले किन भनेको भने यो होल हिमालय क्षेत्रमै तपाईँलाई क्लाइमेट चेन्ज अथवा यो जलवायु परिवर्तनले धेरै परिवर्तनका असरहरू देखिन थालिसकेका छ। काहीँ अनावश्यक धेरै पानी पारिदिने, काहीँ चाहिँ तपाईँको अब बेसीमा पानी धेरै पर्न पाए खेतीपाती गर्न सक्छ जनताले, किसानलाई सजिलो हुन्छ, त्यो नहोइदिने, अनि पानी नै नचाहिने एकदमै तपाईँको भिर हिउँ पर्ने ठाउँमा, हिमतालहरू हुने ठाउँहरूमा चाहिँ पानी परिदिनु थाल्यो। अनि यो अहिले एकदमै ठुलो च्यालेन्जको रूपमा रहेको छ। तपाईँले यो कुरालाई एकदम राम्रोसँग अहिले मलाई सोध्नुभयो।
त्यसो भने जस्तो बाढी पहिरोबाट बस्न स्थानीय समुदायमा नागरिक शिक्षा र जनचेतना अभिवृद्धि गर्नका लागि भइरहेका प्रयासहरू कस्तो देख्नु भएको छ? जस्तो विद्यालय स्तरमा हामीले बाढी पहिरो लगायतका विपद सम्बन्धी पाठ्यक्रमहरूमा कतिको समावेश गरेको पाउनुहुन्छ र यसलाई कतिको महत्त्व दिएको देख्नुहुन्छ?
सबभन्दा दुर्भाग्यको कुरै यही छ, हामीले अहिले संघीयतामा आइसकेपछि स्थानीय निकायहरू विकास गऱ्यौँ, 753 स्थानीय निकाय बनायौँ, केही 2-4 स्थानीय निकाय बाहेक कसैलाई यो कुरा मतलब छैन, लिडरसिपलाई यो कुराको मतलबै छैन। हेर्नुहोस्, लिडरसिपले अहिले के बुझाएको छ भने कसरी हुन्छ विकास निर्माणको काम गर्ने, कहाँनिर कति भ्रष्टाचार गर्न सकिन्छ त्यो कुरा हेर्नु, त्योभन्दा बढी केही पनि काम गर्न सकेन। तपाईँले अहिले जुन कुरा प्राथमिकताको कुरा गर्नुभएको छ त्यो बिल्कुलै प्राथमिकतामा मैले राख्नै सकेनन्। यो मैले मेरो क्षेत्रको, मेरो पालिकाको, म मेयर हुँ, मैले मेरो पालिकाको अध्यक्ष हुँ, मैले गर्नुपर्छ, मैले मेरो पालिकाको यो विपदको कामलाई मैले यसरी ध्यान दिनुपर्छ भन्ने कुरा हामीले गर्नै सकेनौँ। मलाई याद छ, हेर्नुहोस्, म विपदको बारेमा कति पालिकाहरूमा पढाउन जान्थेँ, सिकाउन जान्थेँ, त्यहाँको मेयर साहबहरूलाई राखेर ल यसरी कार्यक्रम गर्नुहोस् भन्थेँ। उनीहरूलाई त्यो कार्यक्रममा बस्नलाई जिउ हजुरी कति गर्नुपर्थ्यो भने त्यो मैले अहिले पछिल्लो चरणमा कामै गर्नु छोडेँ, मलाई मनै लागेन यस्तो के गर्नु, जुन काममा उनीहरूलाई प्राथमिकतामा छैन, तपाईँ कति विपदका कुरा गर्न आउनुभयो, तपाईँ को आउनुभयो, को हो तपाईँ भनेर एकदम तपाईँको हामी विज्ञहरूलाई असाध्य नराम्रोसँग हेपेर बोल्ने त्यस्तोसम्म घटनाहरू भएका छन्। सुन्नु पऱ्यो भने उनीहरूले कहिले पनि प्राथमिकतामा राख्दै राखेनन् नि, नराखेको कारणले आज यो सबै भइराखेको। अहिले तपाईँको कुनै पनि स्थानीय निकायमा, म त भन्छु कुनै कुनै ठाउँमा भएका छन् नभएको होइन, 2-4 चाहिँ छोडेर भन्छु म, त्यसले विपद सम्बन्धी कार्यक्रम छ भने पनि यो विपदै सधैँ आउँछ, नामै विपदे, हेर्नुहोस् है कस्तो शब्द, यो विपदेहरू सधैँ आउँछन् यस्तै गरी कराउँछन् भनेर चाहिँ यति नराम्रो प्रविधि सुरु भयो, त्यसले गर्दा उनीहरूले न पाठ्यक्रम विकास गर्न सके, न आफ्ना स्कुलमा आफ्नो पालिकामा भएका विपद व्यवस्थापनका कुराहरूलाई सिकाउन सके, कस्ता किसिमका विपदहरू हामी कहाँ छन् भनेर न भन्न सके, अनि त्यो नभएपछि त पालिकाको जनताले त्यो कुरा बुझ्नै सकेन। आज 9-10 उनलाई हो, तपाईँ भन्नु न, संहितामा हामी गइसकेपछि हामीले यति धेरै ठुलो सपना देखेका थियौँ, यति ठुलो परिवर्तन आउनुपर्छ 8-9 किन ल्याउन सकेनौँ भने त्यो पोलिटिकल लिडर जो चाहिँ त्यहाँ गयो, त्यो जनताको सेवा गर्न गएको थियो, उसले त्यो कुरो बुझ्नै सकेन, मैले यसरी गर्नु हुँदैन भन्ने कुरो उसले बुझ्नै सकेन, र यो नै ठुलो समस्या हो। अब कर्मचारीहरूले गर्नु सक्नुहुन्थ्यो, उहाँहरूलाई समस्या के भयो, आज विपदको यस्तो कार्यक्रम छ म त्यहाँ जानुपर्छ भनेर उनीहरूलाई तपाईँ जानुहोस् यस्तो गर्नुहोस् भनेर उनीहरूलाई प्रोत्साहन दिने काम बिल्कुल भएको छैन। किनभने यो विपदमा तपाईँको बजेट हुँदैन थियो, आफैले बजेट छुट्याउनु पर्ने अनि विपदको लागि बजेट छुट्याएपछि अन्त खर्च गर्न पाइँदैन अनि कहाँ गर्ने र भन्ने खालको सोच आउँछ।
हजुर, यहाँनिर पाठ्यक्रम विकास केन्द्रले पनि त वास्तवमा त्यस किसिमको अध्ययन गरेर त्यस किसिमका विज्ञहरूलाई राखेर त्यस किसिमको पाठ्यक्रम तयार गर्नुपर्ने
भने मैले पाठ्यक्रमको त्यो बनाउनलाई भन्नु न पहिरो सम्बन्धी पाठ्यक्रम बनाउनको लागि बाढी पहिरो सम्बन्धी पाठ्यक्रम बनाउनको लागि हामीले बाढी पहिरो पढेको विज्ञलाई राखेर पाठ्यक्रम बनाएका छौँ र को मान्छे आफ्नो मान्छे राखेर काम गरिरहेको छ नि त्यो पाठ्यक्रमलाई हामीले कहिले देखाएका छौँ र कसैलाई। मैले अहिले 8 कक्षा 9 कक्षा 10 कक्षाका पाठ्यक्रमहरूमा अथवा 12 कक्षाको पाठ्यक्रममा मैले चाहिँ बाढी पहिरोको बारेमा कसरी काम भइरहेछ के गरिरहेछ कसरी खाले लेखाएको छ भनेर हेर्नुभयो भने काली लाग्दो छ कति कुराहरू गलत लेखेका छन्।
अलिकति अब निराशाका बीच आशाका कुरा पनि गरौँ। जस्तो बाढी पहिरो रोकथामका लागि अब राजनीतिक नेतृत्वले त्यति ध्यान दिएन, खास गरेर नागरिकहरूको पनि भूमिका हुन्छ, नागरिक स्तरबाट गरिने प्रयत्नहरू के हुनसक्छन्?
हजुर, नागरिकहरूबाट मलाई चाहिँ के लाग्छ भने अब सबभन्दा ठुलो कुरो आफ्नो गाउँको विपदको परिस्थिति के छ भनेर प्रत्येक नागरिक अब सचेत हुनुपर्छ। हेर्नुहोस् है, जस्तो म कस्तो ठाउँमा बसिरहेका छु, मैले कस्तो ठाउँमा घरको जग हाल्दैछु, मैले मेरो घर खोलाको किनारबाट कति पर बनाइरहेको छु, मैले भेल पहिरो आउने खोल्चीको मुखमा घर त बनाइनँ, खोल्चीको मुखमा पानी पनि हुने, जमिन पनि मलिलो माटो हुने, अनि मान्छेहरूले त्यस्तो खोल्चीको मुखमा घर बनाउँछन् होइन, त्यस्तो खालको ठाउँमा त मैले घर बनाइनँ भन्ने कुरामा सचेतना जनताले आफैले लिनुपर्छ। अब अनि अर्को कुरा, तपाईँले आफ्नो पालिकाको वडा अध्यक्ष पालिकाको मेयर साहबहरूलाई उहाँहरूले के भन्नु पऱ्यो भने अब हाम्रो पालिकाको जोखिम नक्सा हामीलाई चाहियो, मैले कुन ठाउँमा घर बनाउनु हुन्छ कुन ठाउँमा घर बनाउनु हुँदैन भन्ने कुरा तपाईँहरूले भनिदिनु पऱ्यो, हामी अब यो बाढी पहिरोबाट मर्न चाहँदैनौँ भनेर सबैजनाले यो कुरामा एकदमै अब असाध्य सचेत हुनु पऱ्यो क्या। अनि अर्को नराम्रो पक्ष पनि म भन्छु, हामी जनता कति खराब छौँ भन्ने कुराको एउटा उदाहरण भन्छु म तपाईँलाई, नक्सा पास गर्नु हुँदैन तपाईँले यो खोलाको किनारमा, तपाईँले नक्सा पास गर्न सक्नुहुन्न भनेर पठायो पालिकाले भने त्यहाँको इन्जिनियर साहबले यो हुँदैन भनेर भन्नुभयो भने तपाईँको वडा अध्यक्षलाई बाटोमा समातेर सही गर्न लाउँछौँ, तँलाई भोट हालेन मैले त यहाँ सही गर भनेर वडा अध्यक्ष सही गर्न लाउँछौँ।
त्यो प्रवृत्ति
हाम्रो कल्चर हाम्रो संस्कारै बिग्रेको छ क्या यो कुरा, यसबाट बाहिर आउनु पऱ्यो अनि फेरि अलिकति हामीलाई विपद व्यवस्थापनमा सजिलो हुन्छ क्या। तपाईँ आफू पनि त इमान्दार बन्नु पऱ्यो, अर्कोलाई इमान्दार खोज्नुहुन्छ भने आफू चाहिँ इमान्दार बन्नु पर्दैन र हामीले पऱ्यौँ नि त हो। यो कुराको ठुलो चाहिँ अहिले मैले चाहिँ तड्कारो चाहिँ एउटा ठुलो ग्याप देखाएको छु क्या।
हिजो आज पनि अब बाढी पहिरोको सम्भावना विद्यमान नै छ भनिएको छ, सामान्यतया नागरिकहरूले बाढी पहिरो आउनु अघि र पछि अपनाउने सावधानी के हुनसक्छ छोटकरीमा?
हजुर, अब यसो छ, बाढी पहिरो आउनुभन्दा अगाडि पहिला सुरुमा पानी धेरै पर्न थालेको छ पर्छ भनेपछि तपाईँको रेडियो टेलिभिजन एसएमएसहरू आउने अनि त्यस्तै आफ्नो पालिकाको सूचना दिने तरिकाहरू साइरनहरू यस्ता कुराहरूको बारेमा जानकारी राख्नु पऱ्यो। त्यसपछि अर्को नम्बरमा पानी धेरै पर्दैछ भन्ने थाहा पाइसकेपछि पानी चाहिँ अब हाम्रो नियममा अब त्यही नियमलाई मानेको छौँ नेपाल सरकारले पनि होइन, 144 मिलिमिटर पानी एक दिनमा पऱ्यो भने अब पहिरो कसै गरी पनि जान्छ भन्ने कुरा बुझ्नु पऱ्यो। कति पानी परिराखेको छ भन्ने कुराको लागि नेपाल सरकारको वेबसाइटहरू हेर्न सक्नुहुन्छ, त्यसै गरी सूचनाहरू रेडियोबाट सुन्न सक्नुहुन्छ, एफएमबाट सुन्न सक्नुहुन्छ, अनि एसएमएसहरू ध्यान दिनु पऱ्यो, अनि पालिकाको चाहिँ विपद फोकल पर्सनसँग सम्पर्कमा बस्नु पऱ्यो, त्यो पालिकाको विपदको फोकल पर्सन जो स्टाफ हुनुहुन्छ उहाँले तपाईँलाई यस्तो जानकारीहरू दिन सक्नुहुन्छ। अनि अर्को कुरा, तपाईँले आफ्नो घरमा आफ्नो छतमा कौसीमा होइन बलेसीको पानी नपर्ने गरी कोका कोला अथवा यो पेप्सीका बोतलहरू हुन्छ नि त्यसको माथिपट्टिको घाँटी काटेर त्यो बिर्को भाग माथिपट्टि बिर्को लाउने भागमा अलिकति तलपट्टि काटेर तपाईँले त्यसमा चाहिँ स्केल बनाएर आफ्नो स्केल टाँसेर बजारमा चाहिँ स्केल पाइन्छ 10 रुपियाँ 15 रुपियाँमा 20 रुपियाँमा पाउने स्केल टाँसेर कति पानी पर्यो भन्ने कुरा चाहिँ तलपट्टि भुइँमा अलिकति ढुङ्गा हालेर राखिदिनुहोस् अनि त्यो अगाडि राखिदिनु भने अहिले कति पानी परिरहेको छ मेरो ठाउँमा भन्ने थाहा हुन्छ। पानी 100 मिलिमिटरभन्दा बढी पानी एक दिनमा पऱ्यो भने तपाईँले के सोच्नु पऱ्यो, अब पहिरोको लागि मेरो जमिन तयार हुँदैछ भने सम्झिनु पऱ्यो। 144 मिलिमिटर छ 140 मिटरको रेन्ज नाग्न साथै तपाईँले सकेसम्म त्यो ठाउँबाट पर जानुपर्छ, म भिरालो जमिनमा बस्नु हुँदैन, त्यहाँ धमिलो पानी पनि आउन थालेका छ, खोल्चीहरू धमिलो पानी लिएर आइरहेका छन्, ठुलो खोल्ची सानो भएको छ पानी सुकेर, तपाईँ राति सुतिरहनु भएको छ एकदमै गड्याङ गुरुङ आवाज आउनुहुन्छ, आकाश छर्किया छैन तर आवाज आइरहेछ, के बुझ्नु पऱ्यो जमिन सर्किन थाल्यो, त्यो भनेको पहिरो जाने सूचनाहरू हुन् प्रकृतिले दिने सूचना। अनि अर्को कुरा, तपाईँले राखिरहनु भएको पोलहरू छ बिजुलीको पोलहरू हेर्दा हेर्दै पोल कता कता ढल्केको जस्तो देख्नुहुन्छ, पर्खालहरू अलिअलि ढल्केको हो कि जस्तो लाग्न थाल्छ, यी सबै कुराहरू भुन थालेपछि तपाईँले बुझ्नु पऱ्यो पहिरोको जोखिममा तपाईँ छु भनेर। प्रशस्त पानी पर्यो, 100 मिलिमिटर भन्दा माथि पानी पर्न थालिसकेपछि तपाईँका खोला नालाहरूमा बाढी आउन थाल्छ, आफू सचेत हुनु पर्यो। मनसुन सुरु हुनुभन्दा अगाडि आफ्नो घर गाउँमा हामीले गर्नै पर्ने काम भनेको खोल्ची काट्ने कामहरू गर्नु पर्यो। तर अब अहिले खोल्ची काट्ने भन्ने कुरो कसैलाई थाहै छैन, बिर्सिसके सबैजनाले। गाउँमा त्यो काम गर्न हामीले किन बिर्सेको, त्यो बिर्सिनु भएन। ती परापूर्व कालदेखि हाम्रो आफ्नो चलिआएको चलन, गाउँमा क्लबहरू, स्थानीय निकायहरूबाट खोल्ची काट्ने कामहरू गराउन सकिन्छ, त्यसले पनि बाढीको पहिरोको जोखिमलाई धेरै हदसम्म जोगाउने काम गर्छ। त्यो काम वैशाख जेठ महिनामा गर्नु पर्यो। अनि तपाईँको चाहिँ अब बाढीको, अनि बाढी र पहिरो पछिको कुरामा चाहिँ पहिरो गइसकेको ठाउँ छ भनेपछि आफ्ना सामानहरू हटाउन सकिन्छ, झिक्न सकिन्छ भने झिक्ने हो, होइन भने त्यो ठाउँमा सकेसम्म त्यस्तै खाली खुट्टा छिर्नु हुँदैन। खाली खुट्टा छिर्दाखेरि त्यहाँ सिसा टुक्राहरू हुन्छन्, बोतलका टुक्राहरू हुन्छन्, खुट्टा काट्छ। अब सम्पत्ति जोगाउन हामी अतालिएर भित्र छिर्छौँ, त्यसले अर्को तपाईँ त्यो हिलोमा गाडिनुहुन्छ, हिलो धेरै गहिरो हुन्छ, हिलो सोचेको भन्दा धेरै धेरै नराम्रो हिलो त्यहाँ, मतलब एकदमै तपाईँलाई त्यहीँ दबिन सक्नुहुन्छ। त्यस्ता कुराहरू विचार गर्नुपर्छ। त्यही भएर पहिरो गइसकेपछि आफूले गर्न नसक्नु भयो भने सुरक्षाकर्मीहरूको सहयोग लिनुपर्छ। अनि सुरक्षाकर्मीहरूको नम्बरहरू आफूलाई थाहा हुनु पर्यो, उहाँहरूको नम्बर माग्ने गरौँ। हामीलाई विपद पर्दा तपाईँहरूले सपोर्ट गर्नुपर्छ, तपाईँहरू मेरो घर यति पर छ, तपाईँहरूलाई मैले कल गर्न सक्नु, फोन गर्न सक्नुपर्छ, मलाई नम्बर दिनुहोस् भनेर नम्बर राख्ने बानी गरौँ। अनि त्यसले चाहिँ तपाईँलाई के हुन्छ भने विपदको बेलामा सहयोग लिने भनेको प्रहरी नै हुन् हाम्रो लागि। अनि त्यसपछि अर्को काम के गर्न सकिन्छ भने युवा साथीहरूलाई राखेर चाहिँ विभिन्न उमेरका मान्छेहरू बसेर विपदको जत्था बनाउने, विपद सपोर्ट जत्थाहरू बनाउँछ। जत्थाले के गर्छ, तपाईँको विपद परेको बेलामा के काम गर्नुपर्छ भनेर उहाँहरूलाई तालिम दिन लगाउने पालिकालाई भनेर, अनि त्यो त्यो जत्थाहरूको प्रत्येक हप्ता हप्तामा मिटिङ बस्ने, कुराकानी गर्ने, अनि अन्त भएका विपदका कुराहरू गर्ने। ए, हामी कहाँ त अहिले पानी पर्दैन, तर उता दक्षिण अफ्रिकामा पानी परेछ, त्यहाँ त यस्तो बाढी गएछ भनेर एकजनाले कुरा गर्ने, अनि त्यो कुराहरूको आधारमा हामीले पनि त्यसरी तयारी गर्नुपर्छ, हेर्नु त पानी त्यस्तो छ, परेछ प्रान्तमा हिउँ परेर यस्तो परेछ भनेर कुरा गर्ने। त्यसले चाहिँ के गर्छ भने प्रत्येक हप्ता भेट्ने होइन, एक हप्तामा सकिँदैन, दुई हप्तामा एकचोटि भेट्ने बानी गरौँ। त्यसले धेरै कुराहरू तयारी गर्न सपोर्ट गर्छ। अनि हाम्रो के कुरा पुग्दैन, हामीलाई के कुरा चाहिन्छ, पालिकाले के कुरामा बजेट हाल्नु पर्यो, यो सालको बजेटमा के राख्नु पर्यो भन्ने कुरा के पालिकाको चाहिँ कार्यपालिका बैठकमा त्यो कुराहरू राख्नलाई त्यो जथाहरूको लिएर जानु पर्यो। त्यहाँ यसरी हामीले परिवर्तन ल्याउनु खोज्नु पर्यो क्या। यो कुराहरू सबैतिर गर्न सकिने अवस्था छ।
बाढी पहिरोका बारेमा महत्त्वपूर्ण जानकारी गराउनु भयो प्राध्यापक रञ्जन कुमार दाहाल, बाढी पहिरो विज्ञ। यहाँलाई समय र संवादका लागि धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद।
अब आजको कार्यक्रमको अन्त्यमा पूर्व सूचना प्रणालीका सम्बन्धमा कुरा गर्छौँ, जसले सम्भावित धनजनको क्षति हुनबाट बचाउँछ। कुनै प्रकोप आउनु अघि नै सम्बन्धित सबैलाई दिइने खबरलाई पूर्व सूचना भनिन्छ। यसमा तीनवटा कुरा महत्त्वपूर्ण हुन्छन्। पहिलो, कुन प्रकोप कहाँबाट कसरी आउँदैछ भन्ने सूचना। दोस्रो, त्यसले को कसलाई कस्तो असर पार्न सक्छ भन्ने चेतावनी। र तेस्रो, हानि कम गर्न के गर्ने भन्ने सुझाव र निर्देशन। यी तीनवटै मिलेर मात्र एउटा पूर्ण पूर्व सूचना बन्न सक्छ।
अब कुरा गरौँ यो चलन कहाँबाट सुरु भयो त। मानिस मात्र होइन, धेरै पशु पन्छीमा पनि खतरा देखेपछि आफ्नो समूहलाई सचेत बनाउने बानी हुन्छ। हाम्रा पुर्खाहरूले समुद्री छाल, बादलको रूप, चरा चुरुङ्गीको हलचलबाट नै मौसमको आभास पाउँथे। पछि समुदायहरूले ढोल, शङ्ख र घण्ट बजाएर खतराको खबर सुनाउन थाले। यसैलाई पूर्व चेतावनीको सुरुवातीको अभ्यास मान्न सकिन्छ। साइरन र विद्युतीय उपकरणहरू भने 20औं शताब्दीका विश्वयुद्धहरूको समयबाट प्रयोगमा आएको थियो। समयक्रमसँगै यो ज्ञान पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै गयो। उदाहरणका लागि गङ्गा ब्रह्मपुत्र नदी क्षेत्रका समुदायले कर्याङकुरुङ चरा उत्तरतिर लागेपछि मात्र झालपातको बिउ रोप्ने गर्थे। यो पनि एक किसिमको पूर्व सूचना नै थियो।
अब कुरा गरौँ संस्थागत प्रयासको। सन् 1998 पहिलो अन्तर्राष्ट्रिय पूर्व सूचना सम्मेलन भयो र त्यसपछि यो विषय विपद न्यूनीकरणसँग जोडिएर ह्योगो र स्यान्दाई कार्ययोजनाहरूमा प्राथमिकतामा पर्न थाल्यो। स्यान्दाई कार्ययोजनाले पूर्व सूचनाका 4 खम्बा तोकेको छ: जोखिमको ज्ञान, निगरानी र पूर्व अनुमान, सूचना संचार र प्रतिकार्य। संयुक्त राष्ट्रसङ्घले सन् 2022 नै विश्वका सबै जनतासम्म पूर्व सूचना पुर्याउने महत्वाकांक्षी लक्ष्य समेत राखिसकेको हो।
अनि नेपालको कुरा गर्दा हाम्रो पूर्व सूचनाको यात्रा झण्डै 3 दशक पुरानो छ। विक्रमसम्म 2054 रोल्वालिङ र तामाकुशी क्षेत्रमा हिमताल विस्फोटनको जोखिम हेरेर पहिलो प्रणाली स्थापना भएको थियो। त्यसपछि चितवनको राप्ती नदी किनारमा समुदायमा आधारित बाढी पूर्व सूचना सुरु भयो। विक्रमसम्म 2072 त मोबाइल फोन मार्फत नै बाढीको खबर पठाउन थालियो। आज जल तथा मौसम विज्ञान विभागले भारी वर्षा, बाढी, शीतलहर, लू लगायत झण्डै 1 दर्जन प्रकोपको सूचना दिँदै आएको छ र देशभरका 272 भन्दा बढी नदी जलाधार क्षेत्रमा एसएमएस अलर्ट पठाउँछ।
तर प्रश्न उठ्छ, के साँच्चै पूर्व सूचना प्रणालीले सम्भावित जोखिम कम गर्न मद्दत गर्न सक्छ?
सक्छ, र त्यो पनि ठूलो मात्रामा। विश्वभर हेर्दा सन् 1970 दशकमा समुद्री आँधीले 2 लाख भन्दा बढी मानिसको ज्यान लिएको थियो। तर आज त्यस्तै वा झन शक्तिशाली प्रकोपमा पनि मृतकको संख्या 200 भन्दा कम हुनु ठूलो उपलब्धि हो। यसको मुख्य कारण हो प्रविधिको विकास र प्रभावकारी पूर्व सूचना। अझ रोचक कुरा के भने, अहिले पूर्वानुमानकै आधारमा प्रकोप आउनु अघि नै जोखिममा रहेका परिवारलाई नगद वा राहत सामग्री दिने अभ्यास सुरु भएको छ। अनुभवले देखाएको छ यसरी पहिले नै गरिने खर्चको प्रतिफल पछि गरिने उद्धार राहत भन्दा 7 गुणासम्म बढी हुन्छ।
तर चुनौती पनि उत्तिकै ठुला छन्। पूर्वानुमान सधैँ सही नहुन सक्छ र एकपटक गलत भयो भने समुदायको विश्वास गुम्न सक्छ। सामाजिक सञ्जालले सूचना छिटो फैलाउने सुविधा दिए पनि त्यसैले अफवाह फैलिने जोखिम पनि उत्तिकै बढाएको छ। अनि कुनै कुनै प्रकोपमा त समयले नै साथ दिँदैन। जस्तै सन् 2018 इन्डोनेसियामा आएको सुनामीमा मानिसहरूलाई जोगिन जम्मा 4 मिनट मात्र समय मिलेको थियो।
अर्को गम्भीर समस्या भनेको स्रोतको अभाव हो। सन् 2025 मानवीय सहायताका लागि करिब 46 बिलियन डलर चाहिने अनुमान गरिएकोमा जम्मा 10 बिलियन डलर मात्र जुट्न सकेको छ। यसको सिधा असर पूर्व सूचना जस्तो महत्त्वपूर्ण क्षेत्रमा हुने लगानीमै परेको छ। त श्रोता मित्रहरू, अन्त्यमा भन्नुपर्दा पूर्व सूचना भनेको केवल एउटा सूचना मात्र होइन, यो जीवन बचाउने अवसर हो। नेपालले यस दिशामा राम्रो प्रगति गरिरहेको छ, तर अझै धेरै काम बाँकी छ। विश्वसनीय पूर्वानुमान, प्रभावकारी सञ्चार, स्पष्ट जिम्मेवारी बाँडफाँड र सबैभन्दा महत्त्वपूर्ण हामी जस्ता सर्वसाधारणको सजगता।
त्यसैले अबदेखि जब तपाईँको मोबाइलमा मौसम वा बाढीको अलर्ट आउँछ त्यसलाई हल्का रूपमा नलिनुहोस्। त्यो खबरले तपाईँ र तपाईँको परिवारको ज्यान बचाउन सक्छ। हवस् त, यिनै जानकारीसँगै आजका लागि कार्यक्रमबाट बिदा माग्छौँ। प्राविधिक सहकर्मी मिनर्भा वज्राचार्यसँगै संयोजक उद्धव सिंह च्वाँगडी, शान्ति राणा र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।